الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا إذا تداينتم بدين إلى أجل مسمى فاكتبوا. اس آیت کریمہ میں ادھار لین دین کے معاملات کے حوالے سے ہدایات ہیں. اس سے پہلی آیتوں میں، یعنی گزشتہ درس کے اندر، سود سے متعلق جو فقہی اور شرعی احکام تھے ان کا بیان تھا. گزشتہ درس کے آخر میں انٹرسٹ اور سود کی ایک تو کامن شکل ہے جو قرض دے کر واپسی کے ساتھ اضافے کے منافع کی جو شرط لگائی جاتی ہے، زائد منافع کی، وہ شکل ہے. ایک دوسری صورت ہے جو عام طور سے لوگوں کے ذہن اور علم میں نہیں ہوتی ہے، اس کا حدیث شریف کے اندر بیان آیا، وہ ہے رب النسیعہ رب الفضل. یعنی حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا، چھ چیزوں کو، سونا، چاندی، گیہوں، جو، کھجور اور انگور، یا اور کوئی لفظ حدیث شریف میں، ان چھ چیزوں کو جب بھی آپس میں ان کا لین دین کرو، یعنی دونوں طرف کھجور ہی ہوں، دونوں طرف جو یا گیہوں ہی ہو، دونوں طرف بیچا بھی سونا جا رہا ہو، خریدا بھی سونا جا رہا ہو، تو ایسی صورت میں کمی بیشی نہیں ہونا. نمبر دو، ادھار نہیں رہنا، ایک طرف زیادہ دے کے کم لے رہے، ایسا نہیں رہنا، اور ادھار نہیں رہنا، نقد معاملہ ہونا، امیڈیٹ پے ہونا دونوں طرف سے. یہ جو بات عرض کی گئی تھی آخر میں، گزشتہ درس کے آخر میں عرض کی گئی تھی اور مختصراً بات آئی تھی، تو سوچا گیا کہ اس حوالے سے کچھ مزید تھوڑی سی تفصیل ہو جائے صورتحال کی. جب یہ بات ذکر کی جائے کہ بھئی دونوں طرف جب کھجور ہیں، دونوں طرف سونا ہے، دونوں طرف چاندی ہے، تو ایسا کرے گا کون اور کیوں؟ جب کسی کو سونا خریدنا ہے یا کسی کو سونا چاہیے، تو وہ سونا تو جب لے گا جب اس کے پاس نہ ہو. دے بھی رہا ہے سونا، لے بھی رہا ہے سونا، ایسا کیوں کرے گا کوئی؟ دے بھی رہا ہے کھجور، لے بھی رہا ہے کھجور. تو اس کی بہت شکلیں ہیں دنیا کے اندر رائج. پرانا سونا دے کر نیا سونا لیتے ہیں، پرانا نوٹ دے کر نیا نوٹ لیتے ہیں، خراب قسم کی لو کوالٹی کی جنسیں دے کر، جیسے گیہوں، جو، کھجوریں وغیرہ دے کر اعلیٰ کوالٹی کی لیتے ہیں، پریمیم لیتے ہیں. تو ایک چیز کا تبادلہ جو ہے وہ دوسری چیز کے ساتھ سیم چیز ہو سکتی ہے دونوں طرف میں. تو حضور پاک صلی اللہ علیہ وسلم کی ایسی صورت میں ہدایت یہ ہے کہ ان چھ چیزوں کو جب آپس میں بیچو تو کمی بیشی نہیں ہونی چاہیے، دونوں کا وزن برابر ہونا. اس حوالے سے ایک حدیث ذہن میں ہو تو وہ حدیث اس مضمون کو بھی سمجھاتی ہے اور ایک غلط فہمی کو بھی دور کرتی ہے اور ایک بہت بڑے علم کا دروازہ بھی کھولتی ہے. وہ حدیث یہ ہے کہ ایک دفعہ حضور پاک صلی اللہ علیہ وسلم کے پاس ایک صحابی کھجور لائے، زبردست قسم کے پریمیم کھجور تھے. آپ نے تناول فرمائے یا دیکھے تو کہا کہ یہ تو بڑے زبردست کھجور ہیں، یہ کہاں سے لائے؟ تو صحابی نے جواب دیا کہ یہ خیبر کے کھجور ہیں. حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ سارے کھجور خیبر میں ایسے ہی اچھے والے ملتے ہیں؟ تو انہوں نے کہا کہ نہیں یا رسول اللہ، سارے ایسے ہی نہیں ملتے. تو پھر خود کہا کہ ہم جو ڈیل کرتے ہیں وہاں پر، معاملہ کرتے ہیں، وہ کچھ یوں ہے کہ اپنے لو کوالٹی کے دو سا دے کے، دو کلو، دو کے جی، دو پاؤنڈ دے کے ہم جو ہے نا ایک پریمیم والا ایک کے جی لے لیتے ہیں. انہوں نے کیا کہا؟ دو کے جی اپنے لو کوالٹی والے کھجور دے دیتے ہیں اور پریمیم والا ایک کے جی لے لیتے ہیں، ایک کلو لے لیتے ہیں، یہ انہوں نے کہا. تو حضور پاک صلی اللہ علیہ وسلم نے اس روایت میں تو خالی صرف منع فرمایا، دوسری روایت میں ہے کہ اوہ عین الربا، عین الربا، او افسوس، یہ تو عین ربا ہے، یہ تو عین سود ہے، یہ نہیں کرنا چاہیے. پھر آپ نے فرمایا کہ جو تم دو کلو بیچ رہے ہو، دو سا بیچ رہے ہو، اس کو پہلے درہم سے تبادلہ کر لو، یعنی دو سا کھجور بیچ دو، وہ جتنی قیمت میں آئے گا اتنی ہی قیمت میں پریمیم کوالٹی کا ایک سا کھجور آ جائے گا. تو پھر یہ جو درہم ہے یہ قیمت دے کر کے کھجور لے لیا کرو. صحابی کر کیا رہے تھے؟ دونوں طرف کھجور تھے، لینے میں بھی دینے میں بھی، لیکن دینے میں زیادہ تھے، لینے میں کم تھے، تو کمی بیشی ہو گئی تھی. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ ربا ہے، یہ سود ہے، یہ انٹرسٹ ہے، یہ جائز نہیں ہے، یہ عین ربا ہے، یہ فرمایا، غور کیجیے. اور یہ روایت ہے بخاری شریف کی اور یہ روایت ہے مسلم شریف کی. قرآن شریف میں جس ربا کا ذکر آیا ہے نا, حرم الربا کے عنوان سے, لا تأکل الربا کے عنوان سے, وہ قرآن والا ربا یہ نہیں ہے, لیکن اس کی حرمت یہ جیسے حرام ہے سیم ویسا ہی حدیث والا ربا بھی حرام ہے. یہ والا ربا, یہ والا انٹرسٹ لوگ جانتے ہیں, سمجھتے ہیں, مانتے ہیں, دوسرے والے ربا کا علم نہیں ہوتا ہے تو اس کو اتنی اہمیت نہیں دی جاتی ہے, اس لیے عرض کیا جا رہا ہے. حضور پاک صلی اللہ علیہ وسلم نے کس سختی سے فرمایا, اوہ او ہو ہو افسوس, توبہ, عین الربا, یہ عین ربا ہے, یہ بھی ربا ہے, یہ مطلب ہے اس کا. تو وہ بھی اتنی ہی پابندی اور سختی کے ساتھ خود کو روکنے والا ہے, خود اپنے آپ کو اس سے بچانا ہے. نمبر ایک, جو تدبیر آپ نے فرمائی ہے نا, صحابی کو کہا کہ ایسے معاملہ کر لو, ڈیل ایسے نہیں ایسے کرو, اس پہ غور کریں. میں وہ اس کے بارے میں کہہ رہا تھا کہ ایک بہت بڑی غلط فہمی کا اس میں ازالہ ہے. آپ نے کیا فرمایا کہ تم ڈائریکٹ کھجور کو کھجور سے خریدو مت, بیچو مت, ایک طرف زیادہ ایک طرف کم, ایسے کرو جو تمہاری زیادہ کھجوریں ہیں لو کوالٹی کی, ان کو پہلے درہم کے عوض بیچ دو, وہ بیچ دو اور جس کو بیچا ہے اس سے درہم لے لو, پھر جو درہم تم کو ملے ہیں, جو پیسے تمہارے تم کو ملے ہیں, ان پیسوں سے تم اچھی کوالٹی کے کھجور خرید لو. بات تو اتنی ہی ہوئی, لین دین اسی سے ہے, آدمی نہیں بدلا ہے, صرف جو ہے شکل بدلی ہے. اب ہماری زبان میں, ذرا جری زبان میں جرت والے لوگ جو خود کو بہت زیادہ عقل مند سمجھتے ہیں, وہ یوں بولتے ہیں, ارے یہ تو اس طرح کان پکڑنے کے بجائے اس طرح کان پکڑنا ہوا, سیدھی طرح ناک پکڑنے کے بجائے ہاتھ گھما کے ناک پکڑنا ہوا, یہ کیا بات ہوئی. یہی فرق ہے ایک مسلمان میں ایک غیر مسلم میں. اللہ رسول کی بات میں ایک مسلمان یہ جملہ نہیں بول سکتا کہ یہ سیدھی طرح ناک پکڑنے والی بات ہے, یہ ہاتھ گھما کے ناک پکڑنے والی بات ہے. یہ وہ بات ہے جس کی طرف میں اشارہ کرنا چاہ رہا تھا کہ ایک بہت بڑی غلط فہمی. ایسی ہی نزاکتیں ہوتی ہیں جس کو علماء حل کے طور پہ پیش کرتے ہیں کہ یہ کام ایسے نہیں ایسے کر لو, تو لوگوں کو غلط فہمی ہوتی ہے, ان کو تو بہانے اور ہیلے بہت آتے ہیں. وہ جو ہیلے بہانے کہاں سے نکالے گئے ہیں, یہیں سے نکالے گئے ہیں. ابھی جیسا بتایا گیا ہے کہ اس کے یہ اگر حضور پاک صلی اللہ علیہ وسلم کا حوالہ نہیں دیا جاتا, صرف ایک مولانا صاحب اس بات کو بتا دیتے تو سننے والا یہ سمجھتا کہ بہانہ یا ہیلا کر رہے ہیں. اب جب حوالہ آیا کہ بولنے والے کون ہیں, پھر سمجھ میں آیا کہ یہ کہاں سے لایا گیا, یہ والی بات ہوتی ہے. تو بہت جلد اپنا ذہن بدگمان نہیں کرنا چاہیے علماء اہل علم کی طرف سے. ایک اور چیز, اب چونکہ بات نکلی ہے تو ایک مثال اور سن لے جو قرآن ہی کی ہے اور سب جانتے بھی ہیں. حضرت ایوب علیہ الصلوۃ والسلام, حضرت ایوب جو پیکر صبر تھے, ان کی بیماری کے معاملے میں قرآن, انہوں نے قسم کھائی تھی نا اپنی بیوی کو سو چھڑی مارنے کی, جو انتہائی خدمت گزار تھی, کسی مجبوری میں آ کر کے وہ قسم کھا لیا. بعد میں جب شفا یاب ہو گئے, اللہ تعالیٰ نے افاقہ دے دیا, تو اب جو جب سب کوئی ان کے پاس نہیں رہا تھا, اس سارے عرصے کے اندر ان کی خدمت کرتی رہی, شفا یاب ہونے کے بعد اسی کو سو چھڑی کیسے مارے, جس کے اندر ذرا سی بھی نیکی ہے, ذرا سی بھی احسان شناسی ہے, وہ ایسا کیسے کر سکتا ہے. اللہ تعالیٰ نے ان کو بتایا, سو باریک کاڑیاں لو, ان کا ایک گٹھڑا بناؤ اور ایک مارو, قسم پوری ہو جائے گی. اللہ نے بتایا نا, قرآن میں ہے, سورہ سعد میں ہے یہ. وَخُذْ بِيَدِكَ ضِغْثًا فَضْرِبْ بِهِ وَلَا تَحْنَثْ, اپنے ہاتھ میں ایک کاڑیوں کا سو کا ایک گٹھا پکڑو, اس کو باندھ کے بنڈل پکڑو, فَضْرِبْ بِهِ اور اسے ایک لگاؤ, ولا تحنس قسم نہ توڑو. اب یہ سو کو ایک بنایا کس نے, اللہ نے. یہ حوالہ دیے بغیر کوئی مولانا صاحب بول دے, عوام کے ذہن میں آئے گا کہ ان کو تو ہیلے آتے, جتنے جہاز کو کیلے اتنے مولوی کو ہیلے والے. نہیں بھائی, قصے اس کے پیچھے یہ کہانیاں ہوتی ہیں, مطلب ذمہ داری کا کام ہوتا ہے, کوئی مذاق نہیں ہوتا. جو دنیا دار شخص ہے اس کو اس کی دنیا داری سے واسطہ ہے, وہ اللہ رسول سے خوف, آخرت کے خوف سے اس کو کوئی واسطہ نہیں ہے. جو علماء سو میں جن کا شمار ہوتا ہے, دنیا جن کے پیش نظر ہے, پیسے لے کے جو مسئلے کو بدلیں, ان کی برائی تو اللہ نے کی, اللہ کے رسول نے کی, سارے اہل حق علماء کرتے ہیں. لیکن جو علماء حق آپ کو مسائل بتائیں, اس میں آسانی کی شکلیں بتائیں, تو پھر وہ بدگمانی کا محل نہیں ہے, وہ قدردانی کے لائن کی چیز ہے, وہ قدردانی کی لائن کی چیز ہے. وہ کہہ رہے بھائی انہوں نے ہمارے لیے کوشش کر کے, ذہن لگانا پڑتا ہے بعض دفعہ کہ مارکیٹ میں یہ چل رہا ہے, اب لوگوں کو حرام پھیلا ہوا ہے, حرام سے بچانا ہے تو کیا کریں. تو وہ ذہن لگا کے, محنت کر کے, سوچ بچار کر کے, مشورے کر کے, ایک سے دس بار بیٹھ کے, گھنٹوں لگا کے, ایک نہیں دس لوگ بیٹھ کے سوچ کے کوئی نتیجہ نکالتے, نتیجے میں उसका जो जवाब आता वो आता, जितने जहाज को कीले उतने मौलवी को हीले। हीले जात के लिए थोड़े निकाला, कारोबार बाजार में बैठ के वो तो बेचारा नमाज पढ़ा रहा, किताब पढ़ा रहा, कुरान हदीस पढ़ा रहा, आपके लिए निकाला वो, तो वो तो कदरदानी की चीज थी। ओ, कदरदानी गई तेल लेने। बाज दफा शक्ल बदलने के लिए, सूरत बदलने के लिए बोला जाता है, तो उसको कदरदानी की लाइन से देखना चाहिए। बात यहां से चली थी कि रिबा की दो किस्में हैं। एक रिबा जो उधार पर जायद इजाफी मुनाफा लेके किया लिया जाता है, वो सब जानते हैं कि वो हराम है। दूसरा हदीस वाला रिबा है कि दोनों तरफ तोल कर या नाप कर बेचे जाने वाली चीज़ें हैं खरीदने में और बेचने में, तो ऐसी सूरत में कमी बेशी के साथ या उधार मामला नहीं कर सकते। अब आज की जो आयतें हैं, आयत है बल्कि जो पूरे कुरान की सबसे बड़ी आयत है, सूरह बकरा की आयत नंबर 282, या अय्युहल्लज़ीना आमनू इज़ा तदायनतुम, इसको आयत मुदायनत भी कहते हैं। उधार मामले के लेन देन से ताल्लुक से इसमें बहुत सारे अहकाम हैं, बाज़ उलेमा ने 12 अहकाम इसमें से अख्स किए, बाज़ ने 20 अख्स किए, बाज़ ने उससे भी ज़्यादा मसाइल इस आयत से अख्स के निकाले हैं। थोड़ा सा नज़र डालें, अभी हम पढ़ने जा रहे हैं कर्ज के अहकाम। इससे पहले वाले रुकू में हमने पढ़े हैं रिबा के अहकाम, उससे पहले वाले दो तीन रुकुओं के अंदर जिक्र था खैरात का, सदक़े का, अल्लाह के रास्ते में खर्च का। तो ये तीनों का ताल्लुक माली लेन देन से है। सबसे पहले अल्लाह ने जोर दिया कि इंसानी ज़रूरियात के खर्च करने में अपना पैसा खर्च करो। दूसरे में अल्लाह ने बताया कि ये शक्ल कभी नहीं करना, सूद लेने वाले काम कभी ना करना। तीसरे में अल्लाह पाक बता रहे हैं कि ये जो हराम की ज़रूरत, मतलब हराम में इब्तला होता, वो कर्ज लेन देन के मामले में होता है। अक्सर कर्ज लेने गए, वो बोलता देखिए कर्ज तो दे दूंगा, लेकिन एक साल के लिए तो इतना परसेंटेज देना, दो साल के लिए तो इतना परसेंटेज देना, तो उधार का मामला है। तो उसके अहकाम यहाँ पे आ रहे। पहली जो सूरत थी वो शफ़क़त महज़ा थी अल्लाह के बंदों के साथ, यानी सदक़े वाली सूरत, खैरात वाली सूरत, रहमत की सूरत, कि उसमें बंदे का दोनों तरफ फ़ायदा है, जिसका जो दे रहा है उससे अजर का वादा है, जिसको दिया जा रहा है उसकी दुनियावी ज़रूरत पूरी हो रही है, फिर वो देने वाले को दुआ देगा। दूसरी जो सूरत, दूसरा जो चैप्टर था रिबा वाला चैप्टर, वो जुल्म महज़ है कि आदमी देने वाले का पैसा तबाह, देने वाले के अमाल तबाह, लेने वाले का दुनियावी नुकसान तो है ही है, उखरवी नुकसान भी है, क्योंकि रिबा देना भी गुनाह है, सूद देना भी गुनाह है, सूद लेना भी गुनाह है। मामला अगर उसके मजबूरी में ना किया जाए तो फिर है ना। तो दूसरी जो सूरत है यानी रिबा का जो चैप्टर है वो जुल्म महज है, और ये जो कर्ज का मामला है, जो हिदायत इसके अंदर आ रही हैं, ये एतदाल महज है, दरमियाना रास्ता। ठीक है, तुमको खैरात नहीं देना है, खैरात ना दो, लेकिन सूद भी ना लो, कर्ज तो दो, दरमियाना रास्ता, एतदाल महज। या अय्युहल्लज़ीना आमनू इज़ा तदायनतुम बिदैनिन इला अजलिन मुसम्मन फक्तुबू, ए ईमान वालो, जब आपस में उधार का मामला करो एक मुअय्यन मुद्दत तक के लिए, तो उसको लिख लिया करो। मामला जो होता लेन देन चार किस्म का होता, चार ही तरह का हो सकता है, चार का होता का मतलब चार ही तरह का हो सकता है देने और लेने के हिसाब में, कि दोनों तरफ नकद मामला, दोनों चीज़ें इमीडिएटली और दी जा रही हैं, इसको कहते हैं अरबी इस्तलाहत है, सुन भी लेना चाहिए, कभी कान में पड़ जाए, इस्लामी चीज़ें अच्छी बात है, बैउल आइन बिल आइन, दोनों तरफ मामला नकद है, ये बिल्कुल जायज़ है, हलाल है, इसमें कोई कंडीशन नहीं है, बस ईजाब कबूल रजामंदी होना चाहिए, जो बेच रहे वो चीज़ हलाल होनी चाहिए, और आपका पैसा दिया जा रहा वो हलाल होना चाहिए। पैसा हराम का है तो मसला है, चीज़ हराम है तो मसला है, या मुश्तबा है तो मसला है। तो ये जो बैउल आइन बिल आइन है, इसका आगे चल के इल्ला अन तकुना तिजारतन हाज़िरतन, में तिजारत हाज़िरा इसको कहते हैं कुरान की ज़बान। दूसरी किस्म है बैउल बैउद्दैन बिद्दैन, किसी भी तरफ नकद नहीं है, दोनों चीज़ें उधार है, कीमत भी उधार है, चीज़ भी उधार है। मैं फलां चीज़ आपसे खरीदूंगा और इतने पैसे दूंगा, मैं फलां चीज़ आपके लिए बना दूंगा और इतने पैसे लूंगा, कुछ भी नहीं है, वादा हो गया सिर्फ, खरीदो फरोख कुछ नहीं हुई। अब दुनिया की नज़र में अगर डॉक्यूमेंटेड कर लिया जाए इसको तो बया बन गई, लेकिन शरीयत की नज़र में इसकी कोई हैसियत नहीं है, फ़र्क समझें इस चीज़ को। दुनिया वाले इस तरह का मामला कॉन्ट्रैक्ट कर लें तो उनके लिहाज से वो बय वो डील हो गई, शरीयत की नजर में वो कल अदम है, सिफर है वो। बयउद्दैन बिद्दैन का शरीयत में बिल्कुल इजाजत नहीं है, ऐसा नहीं। बाकी दो सूरतें बची, एक ये कि कीमत उधार हो और चीज नकद हो, ये चीज मैं अभी ले जा रहा हूं इसके पैसे कल दूंगा, एक महीने बाद दूंगा, कीमत उधार है और चीज नकद है, इसका इस आयत में बयान है। इसका उल्टा एक और शक्ल, पैसे अभी दे दिए और चीज बाद में लेंगे, ये पैसे रख के मैं एक हफ्ता बाद आके फलां चीज आपसे ले जाऊंगा, इसको कहते हैं बैए सलम, बैए सलम। ये दोनों सूरतों का बयान हजरत इब्ने अब्बास रजी अल्लाह अन्हुमा फरमाते हैं, हजरत इब्ने अब्बास रजी अल्लाह अन्हुमा तफसीर के हवाले से सहाबा में बहुत मुस्तनद हवाला है, अथेंटिक। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की खिदमत उन्होंने की थी, एक दफ़ा आप सल्लल्लाहु अलैहि वसल्लम के साथ के पास में सो गए, देखे कि मैं देखना चाहता हूँ अल्लाह के रसूल रात के क्या मामूलात हैं, कब उठते हैं, क्या करते हैं, कैसा करते हैं, कितनी नमाज पढ़ते हैं, दुआएं क्या क्या मांगते हैं, कितनी देर मांगते हैं, ये सारा सिलसिला देखूंगा। वो सो गए अपनी फूफू के पास, आप सल्लल्लाहु अलैहि वसल्लम के इंतज़ार में थे, देखे कि आप सल्लल्लाहु अलैहि वसल्लम उठे, वज़ू के लिए क़ज़ाए हाजत के लिए तशरीफ़ ले गए तो वो पानी ला के दिए, फिर आपको वज़ू करवाया, फिर आपने नमाज पढ़ने के लिए खड़े हुए तो वो आए, आप सल्लल्लाहु अलैहि वसल्लम खड़े हुए थे, वो आके हुजूर की बाईं जानिब खड़े हो गए, आपने उनको ऐसे कान से पकड़ा और ऐसे घुमा के दानी तरफ ले आए उनको। जब उन्होंने ये सारी खिदमतें की, पानी वानी देने की, दूसरे और खिदमतें, तो अल्लाह के नबी ने उनको दुआ दी, अल्लाहुम्मा अल्लिमहुल किताबा वल हिकमा, अल्लाह इनको किताब का इल्म दीजिए और इनको हिकमत अता कीजिए। हुजूर की ये दुआ मिलने के बाद तो मुफस्सिर कुरान बनना ही था सल्लल्लाहु अलैहि वसल्लम, चुनाचे बने, और ऐसे बने कि तरजमानुल कुरान उनका लकब, तरजमानुल कुरान, इंटरप्रेटर ऑफ द कुरान पूरी दुनिया के वास्ते। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की दुआएं जिसको लग जाती थी फिर किसको शुबा होता था उसकी कबूलियत में। हजरत मुआविया रजी अल्लाह अनु, मुहर्रम चल रहा है ना तो उनका जिक्र होना चाहिए, हजरत मुआविया रजी अल्लाह अनु, अल्लाह उनसे राजी, सहाबी रसूल हैं, कातिब वही हैं, हुजूर के चहीते सहाबी हैं। तो हजरत मुआविया रजी अल्लाह अनु को एक दफ़ा अल्लाह के नबी ने कुछ यूं इरशाद फरमाया था, मुझे पूरे अल्फाज याद नहीं है, मैं सिर्फ जिस बात की तरफ इशारा करना चाह रहा हूँ कि अगर तुमको अल्लाह ताला हुकूमत अता करें, ये अल्फाज थे उस हदीस के, वो मफहूम मेरा पूरा याद नहीं है, तो वो जो अगर तुम्हें अल्लाह ताला हुकूमत अता करें का लफ्ज़ है, उस हैत मुआविया हाकिम बनने के बाद कहते हैं उस वक़्त से मुझे पता था कि इख्तदार मेरे हाथ आएगा, ये अगर के लफ्ज़ में ये ताकत है, अगर की कबूलियत का ये आलम है कि 20 साल इख्तदार हजरत मुआविया के पास था। तो हजरत इब्ने अब्बास रजी अल्लाह अन्हुमा वो मुफसिर कुरान है, वो तर्जमादुल कुरान है, वो फरमाते हैं कि ये आयत बैए सलम के बारे में नाजिल हुई, यानी इसमें ख़ास तौर से बैए सलम का भी हुक्म आया है उसकी तफसीलात के लिए। बहरहाल वो चाहे चीज़ नकद हो और रकम उसकी उधार हो, या रकम नकद हो और चीज़ उधार हो, बैउल आइन बिद्दैन हो या बैउद्दैन बिल आइन हो, दोनों सूरतें इनका हुक्म इन आयतों में। सबसे पहला हुक्म आया कि इला अजल मुसम्मन फक्तुबू, अजल मुसम्मा उसकी टाइम लिमिट, टाइम फ्रेम उसको दे लो, अगर उधार का मामला कर रहे हैं तो टाइम लिमिट होना ज़रूरी है ना, उधार का मामला टाइम लिमिट के बगैर, बया सलम को टाइम लिमिट के बगैर नहीं कर सकते कि मैं जब आएंगे पैसे तब दे दूंगा, जब तुम्हारे पास चीज़ बन जाए तब दे देना, इस तरह नहीं चलता, उसमें मुबहम ने क्लियर होना होता है। फक्तुबू, दूसरे उसको डॉक्यूमेंटेड कर लो, उसको लिख लिया करो, ये जो हुक्म है ये हुक्म इस्तेहबाबी है। अभी तो अब हम नया नकद मामला भी करते हैं, कोई चीज़ बाज़ार से ख़रीद के लाते हैं जाके, तो हमको रिसीट जब का जब मिल जाती है, अब रिसीट मिल रही तो डॉक्यूमेंटेड हो गया सारा मामला, नकद मामला भी हो गया, उधार तो उधार है, यहाँ के लोग कहाँ छोड़ते हैं एक पैसा भी, दुनिया के लोग कहाँ छोड़ते हैं यहाँ के, दुनिया के लोग कहाँ। लेकिन आप अंदाज़ा करें, आज तो दुनिया में ये मामलात इतने लिखे जा रहे हैं, सारी दुनिया आज कलम या तहरीर इंसान की ज़बान बन गई, टेक्स्टिंग, हज़रत مفتی سعادت والی صاحب دامت برکاتہم فرماتے ہیں کہ ہماری زبانیں ہمارے یہ کیا کہتے ہیں پوروں میں آ گئی, ٹیکسٹنگ, ہماری زبانیں ہمارے پوروں میں آ گئی آج کے زمانے میں. پور یہ کنارہ, کارنر آف دا فنگرس, ٹپس. تو تحریر کو آج یہ اہمیت حاصل ہو گئی کہ وہی خود ہماری زبان بن گئی. اب اندازہ کریں جس زمانے میں سارا کا سارا کاروبار زبانی ہوا کرتا تھا, وربلی اورلی ہوا کرتا تھا, اس زمانے میں قرآن یہ کہہ رہا ہے فاکتبو ہو. وہ دیکھنے کی چیز ہے. لوگ تھوڑا چیزوں کو ماڈرن کر کے سارا کریڈٹ خود لے رہے ہیں, قوموں کی قومیں, حکومتوں کی حکومتیں. کہاں سے اڈاپٹ کیا ہے سرسری اس کا تذکرہ کہیں دبے لفظوں میں کر دیا, کہیں کچھ کر دیا اور آگے بڑھ گئے. بھائی دنیا کو یہ انقلابی پیغام دیا کس نے ہے, کھل کے کہتے کیوں نہیں اور مانتے کیوں نہیں؟ اور جس نے یہ سوچ جب دی تھی اور اس انداز میں دی تھی کہ قیامت تک اس میں چینجز نہیں ہو سکتے, تو پھر اس کو اپنانے میں تم کو مانع کیا ہے, حجاب کیا ہے, رکاوٹ کیا ہے؟ وَلْيَكْتُبْ بَيْنَكُمْ كَاتِبٌ بِالْعَدْلِ, اور چاہیے کہ آپس میں تمہارے جو لکھنا جانتا ہو وہ انصاف کے ساتھ لکھے. سارے ابھی بھی یعنی قرآن کے ورڈنگ پہ غور کریے, وَلْيَكْتُبْ بَيْنَكُمْ كَاتِبٌ بِالْعَدْلِ, جو تم میں لکھنا جانتا ہے وہ انصاف سے لکھے. دنیا اتنی ماڈرن ہو گئی اور قیامت تک بھی ہوتی رہے گی مزید جتنی بھی ہونا ہے, لیکن سارے لوگ تو پڑھے لکھے ہونے والے پھر بھی نہیں ہیں نا. جو لکھنا جانتا ہے وہ انصاف کے ساتھ لکھے, خود لکھ رہا ہو یا کسی کے لیے لکھ رہا ہو, اپنا لکھ رہا ہو یا اس کے لیے لکھ رہا ہو. وَلَا يَأْبَ كَاتِبٌ أَن يَكْتُبَ كَمَا عَلَّمَهُ اللَّهُ فَلْيَكْتُبْ, یہ تو تھا معاملہ کرنے والوں کو حکم کہ اس کو ڈاکیومنٹڈ کر لو, دوسرا حکم تھا لکھنے والے کو کہ انصاف سے لکھے, تیسرا حکم بھی لکھنے والے ہی کے لیے ہے کہ انکار نہ کرے لکھنے والا اس بات سے یا لکھنے سے جیسا کہ اللہ نے اس کو لکھنا سکھایا, بلکہ اسے لکھ لینا ہی چاہیے. اب ذرا اللہ نے ہنر دیا ہے تو اب نخرے دکھا رہے نہیں ہونا چاہیے, یہ مطلب ہے اس کا. یہاں سے آپ نتائج نکال سکتے ہیں کہ جس کو جو اسکل آتی ہے اگر اسے سوشل سروس ہو سکتی ہے, بالخصوص دین کی, وقت کے دینے کے حوالے سے, اپنی خدمات دینے کے حوالے سے, تو آگے بڑھ کے دینا چاہیے. کما علمہ اللہ کے لفظ میں یہ جان ہے, جیسا اللہ نے اس کو سکھایا. یہ دیکھو یہ ہنر تم کو اللہ نے دیا ہے نا, تو اس نے تم پر احسان کیا, اب تم کسی کے ساتھ اس نے سلوک سے کرو, ادارہ ہو یا فرد ہو, شخص ہو یا قوم ہو. وَلْيُمْلِلِ الَّذِي عَلَيْهِ الْحَقُّ وَلْيَتَّقِ اللَّهَ رَبَّهُ, اور چاہیے کہ وہ شخص یہ لکھوائے جس کے ذمے حق ہے. اب یہ معاملہ لکھانے کی ذمہ داری کس کی آئے گی؟ قرآن کہتا ہے کہ جو پے کرنا ہے, جس کو دینا ہے, جس کے ذمے کوئی چیز ہے وہ لکھوائے گا, کیونکہ یہ لکھوانا اعتراف کے درجے میں, اقرار کے درجے میں ہے کہ ہاں میرے ذمے یہ چیز ہے بھائی, تو پھر وہ کروائے یہ کام, یہ اپنا اقرار کرے لکھوائے. وَلْيَتَّقِ اللَّهَ رَبَّهُ, اور ڈرے اللہ سے جو اس کا رب ہے. وَلَا يَبْخَسْ مِنْهُ شَيْئًا, اور ذرا بھی اس کے اندر کمی بیشی نہ کرے, کوتاہی نہ کرے اپنی طرف سے. کیونکہ لکھانے کی ذمہ داری قرآن اس پہ ڈال رہا ہے, تو اپنے حساب سے میں جو چیز خریدا اس کو کم لکھا لوں یا جو پرائز ہے وہ پورا نہ لکھوں, نہیں. وَلَا يَبْخَسْ مِنْهُ شَيْئًا, جو چیز جتنی وصولی ہے وہ پورا اماؤنٹ آنا چاہیے, اس کی کوانٹیٹی برابر ہونی چاہیے, اور جو تم کو پے کرنا ہے وہ پورا اماؤنٹ برابر ہونا چاہیے, اس میں کمی بیشی نہیں ہونا چاہیے. قرآن بھی لا, اس کے اندر بھی قانون ہے, اس میں بھی آپ کو کلازز ملیں گے, اس کے اندر شقیں ملیں گی. سارا یہ خوبصورتی صرف اور صرف آخری آسمانی کتاب کی ہو سکتی ہے کہ حکم ہوگا مالیات کا, حکم ہوگا سیاست کا, حکم ہوگا کسی بھی چیز سے متعلق اخلاقیات کا, معاشرت کا, آگے پیچھے ہوگا ذکر اللہ کے تقوی کا. دنیا والوں کو جب بولا جاتا ہے کہ بھائی آپ اگر اسلام کے مالیاتی نظام دوسرے اور نظاموں میں غور کریں تو خوف و رجا کا سسٹم ہے اس میں, کرتے رہو ڈرتے رہو. الایمان بین, حدیث شریف ہے, الایمان بین الخوف والرجا, ایمان خوف اور رجا کے, امید کے اور خوف کے درمیان ہے. ڈرنا اس بات سے کہ پتہ نہیں قبول ہوا یا نہیں, امید رکھنا کریم ذات ہے کر لے گی, قبول کر لے گی, نہ اس طرف بھروسہ کہ بالکل بے خوف ہو گئے, نہ اس طرف نا امیدی کہ نہیں میں تو بچی نہیں سکتا, میری تو معافی نہیں ہو سکتی, میرے لیے تو مشکل ہی ہے نجات نہیں، نہ بالکل بے خوفی نہ بالکل مایوسی، دونوں کے درمیان ہیں. اب کسی کو ادھار دینا ہے، جیسا کہ گزشتہ بھی عرض کیا گیا تھا، ادھار دینے کا معاملہ ہے. ادھار دینے کی فضیلت جیسا بتایا گیا، قرض دینے کی فضیلت صدقہ کرنے کی 10 گنا اور قرض دینے کی 18 گنا. اس میں رسک ہے، صدقے میں تو بندے کو اطمینان ہے نا کہ اجر کی امید پہ دے دیا، اب واپسی کی کوئی توقع نہیں ہے، مطلب اس معنی میں نہیں ہے کہ وہ دینا باقی نہیں ہے، اگلا دینا باقی نہیں ہے. لیکن قرض کے اندر رسک ہے، مل بھی سکتا اور نہیں بھی مل سکتا، رسک بڑھ گیا، اجر بڑھ گیا. تو وہ جو خوف و رجا کا معاملہ ہے وہ جہاں بھی آئے گا، انسانیت اپنی قطعیت چاہتی ہے، میک شور کرنا چاہتی ہے کہ مجھے کیا ملے گا کیا نہیں ملے گا، کلیئر بتاؤ، شور کر کے بتاؤ نہیں. اسلام کے نظام کے اندر آپ دیکھیں کلیئرٹی پوری ہے، لیکن معاملات کے اندر تھوڑا لچک سے چلو، تھوڑی سی خوف و رجا کے ساتھ چلو. صرف دنیا کو ذہن میں مت رکھو، صرف اپنا انسانوں کا حق مت دیکھو، ایک کنیکشن ایک اور بھی ہے، ایک اور کے ساتھ بھی ہے تمہارا، اس کو بھی ذہن میں رکھو. تو یہاں سے بات چلی تھی کہ وَلْيَتَّقِ اللَّهَ رَبَّهُ، اللہ سے ڈرتا رہے جو اس کا رب ہے. تو یہ خوبصورتی کہ حکم دے گا اور حکم میں اپنے خوف کو یاد دلائے گا اور اپنی آپ کو یاد دلائے گا، اپنی صفت کو اللہ بیان کرے گا، خوف آخرت سامنے لائے گا، آخرت کی حساب دہی کا منظر سامنے لائے گا. یہ کس لیے ہے؟ یہ اس لیے ہے کہ آدمی اندر سے اس کا ایمان بنتا رہے. یہ جتنے اسلام کی خلاف ورزی کے جو احکام دنیا بناتی ہے نا، اپنا قانون بناتی ہے، وہ کیوں بناتی ہے؟ وہ اسی لیے بناتی ہے کہ اس کو اس کے اندر ایک شروٹی ملتی ہے، اس کے اندر اس کو ایک مالی منفعت ملتی ہے، ہر چیز میں اس کو فائدہ چاہیے، وہ اس کو ملتا ہے، اور وہ بھی اپنے ایک مخصوص حلقے کے لیے چاہیے، جو ان کی خواہش ہے وہ ان کو ملتا ہے، تو یہ کام کرتے ہیں لوگ. اب جہاں جہاں گناہوں کی تعریفات انہوں نے بدل دی وہاں پہ دیکھ لیں، جہاں جہاں گناہوں کو انہوں نے نیکی بنا دیا وہاں پہ دیکھ لیں، جہاں جہاں انہوں نے حلال چیزوں کو حرام کر دیا وہاں پہ دیکھ لیں. بہت ساری مثالیں اس کی ہو سکتی ہیں، پھر کسی موقع سے انشاءاللہ عرض کی جائیں گی. فَإِن كَانَ الَّذِي عَلَيْهِ الْحَقُّ سَفِيهًا أَوْ ضَعِيفًا، اگر وہ شخص جس کے ذمے حق ہے اور اس کو لکھانے کی ذمہ داری قرآن دیتا ہے کہ تمہارا حق بنتا ہے لکھانا، ڈاکیومنٹ کروانا، وہ سفیہن کمزور عقل والا ہے، نابالغ ہے یا ویسے ہی تھوڑا معذور ہے، او ضعیفن یا کمزور ہے بدن والا ہے، بوڑھا آدمی ہے، بیمار ہے، او لا یستطیع ان یمل یا لکھا نہیں سکتا، زبان نہیں جانتا، اس واسطے عورت ہے، حجاب مانے ہیں اس کو، بات چیت کرنے میں رکاوٹ ہے اس وجہ سے کہ اسے ہو رہا نہیں، تو وہ کسی اور کو، فَلْيُمْلِلْ وَلِيُّهُ بِالْعَدْلِ، تو اس کے ولی، کارساز، مختار، اٹرنی کو چاہیے کہ انصاف سے لکھوا دے. وَاسْتَشْهِدُوا شَهِيدَيْنِ مِنْ رِجَالِكُمْ، اب یہ غور کریں، یہ جو چھوٹے چھوٹے کلاز آ رہے ہیں یہ کلاز کی شکل کے ہیں، فقرے قرآن کے، ایک ایک حکم، دو دو حکم ہیں اس کے اندر. وَاسْتَشْهِدُوا شَهِيدَيْنِ مِنْ رِجَالِكُمْ، اور اپنے لوگوں میں سے دو کو گواہ بنا لیا کرو. لکھنے کی بات قرآن نے کی، لیکن جو ڈاکیومنٹ ہے وہ پروف نہیں ہے قرآن کی اور شریعت کی نظر میں، گواہ اصل پروف ہے، وٹنس ہے. صرف تحریر کی بنیاد پہ قاضی اور جج کوئی فیصلہ نہیں دے گا علی الاطلاق. ہاں کچھ صورتوں میں ویسا بھی ہوتا ہے، صرف تحریر کی بنیاد پہ دیتا ہے، جیسے اگر خود کورٹ نے کوئی تحریر لکھوائی ہے کسی سے اور اس کا کوئی گواہ نہیں ہے، کورٹ نے لکھوائی ہے اور وہی اس کا پروف ہے، تو اس بیس پہ تو فیصلہ ہو سکتا ہے. لیکن عام حالات میں گواہ کی مستقل حیثیت ہے، گواہ کی بنیاد پہ، گواہوں کی بنیاد پہ فیصلے ہوا کرتے ہیں شریعت کے، اور دنیا کے اندر بھی عام رواج یہی ہے. جو تحریریں، ڈاکیومنٹس ہوتے ہیں، اگر وہ متنازع نہیں ہیں تو قبول کیے جاتے ہیں، متنازع ہوں تو پھر گواہوں کی ضرورت پڑ جاتی ہے. متنازع کا مطلب شاید کنٹروورشل ہوتا ہے غالباً. قرآن کا حکم ایک اور آ گیا کہ اب دو گواہوں کو گواہ بنا لو. نمبر ایک یہ کہ گواہ بنا لو، یعنی پروف تمہارا گواہ ہوگا، یہ مطلب ہے. نمبر دو یہ کہ نصاب شہادت کہتے ہیں اس کو، نصاب شہادت یعنی کتنے گواہ ہونا، دو ہونا. مر رجالکم، تیسرے تمہارے لوگوں میں سے ہونا، اس میں کوئی تعصب کی بات نہیں ہے. مر رجالکم، تمہارے لوگوں کا مطلب ہے مسلمان، اس میں کوئی تعصب کی بات نہیں ہے. قرآن کریم کہتا ہے وَلَنْ يَجْعَلَ اللَّهُ لِلْكَافِرِينَ عَلَى الْمُؤْمِنِينَ سَبِيلًا, اللہ نے کافروں کو مسلمانوں کے اوپر ہاتھ رکھنے والا نہیں بنایا. گواہی سے ایک آدمی کا ہاتھ اوپر ہوتا ہے کہ اس کا حق حسن سلوک تمہارے اوپر بڑھتا ہے, لَنْ يَجْعَلَ اللَّهُ, اللہ نے ایسا نہیں ہونے دیا ہے. اسی لیے مِن رِجَالِكُمْ, گواہ جو ہوگا مسلمان ہوگا. فَإِن لَّمْ يَكُونَا رَجُلَيْنِ, اگر گواہ دو نہیں ملے, دو مرد نہ ملے, مرد کی بات آئی تھی اوپر, تو فَرَجُلٌ وَامْرَأَتَانِ, تو ایک مرد اور دو عورتیں ہوں, مِمَّن تَرْضَوْنَ مِنَ الشُّهَدَاءِ, وہ بھی ایسے جن کی گواہ, جن کے گواہ ہونے سے تم خوش ہو, مطمئن ہو. یہ مِمَّن تَرْضَوْنَ مِنَ الشُّهَدَاءِ, دو باتیں ہیں اس میں, ایک یہ کہ اگر دو مرد نہ ملے کسی معاملے کے تو پھر کتنے گواہوں سے, ایک سے کام چل جائے گا, یا صرف عورتیں ہیں کام چل جائے گا, یا ایک مرد ایک عورت ہے کام چل جائے گا. جواب نہیں, دو مرد ہوں یا ایک مرد ہو اور دو عورتیں ہوں, یہ عام حالات میں جو جنرل قانون ہوتا ہے شہادت کا, جو نصاب شہادت ہے, وہ یہ ہے. اور وہ بھی ممن ترزون من الشہداء, گواہوں میں سے ایسے ہوں جو تم کو پسند ہوں. پسندوں کا مطلب خوبصورت ہونا نہیں ہے, پسند ہونا کا مطلب ہے جن کے سقاحت پہ تم کو بھروسہ ہو, جن کے سچے ہونے کا, جن کو تم ٹرسٹ کرتے ہو اپنے معاملات میں, ہاں یہ بندہ غلط گواہی نہیں دے گا, یہ مطلب ہے اس کا. ایسا کیوں ہے کہ دو گواہ, دو مردوں کے لیے تو ایک مرد کافی ہو گیا اور عورتوں میں سے ایک کی جگہ دو آ گئے, تو ان تزل احداہما, کہیں ایسا نہ ہو کہ اگر ایک بھول جائے, تزل احداہما, ایک بھول جائے, فتذکر احداہما الاخرى, تو وہ دوسری والی پہلی کو یاد دلا دے. یہاں آ کے تھوڑا سا ہمارے خواتین پریشان ہو جاتے ہیں کہ قرآن نے ان کو حق دینے میں کمی کوتاہی کر دی. نہیں, ایسا کچھ نہیں ہے. قرآن نے آپ کو گواہی کے قابل سمجھا ہے. سب سے پہلی بات جو غور کرنے کی ہے وہ یہ ہے کہ جب قرآن اترا تھا, گواہی تو کیا, جینے کی حقدار بھی خاتون نہیں سمجھی جاتی تھی, زندہ دفن کر دیتے تھے. تو نہ صرف اس کو وہاں سے اٹھایا, جینے کا حق دیا, رہن سہن کا حق دیا, حسن معاشرت کا حق دیا, کورٹ کے اندر گواہی دینے کی اتھارٹی تک اس کو دلائی. تو دیکھنے والا پہلو یہ ہے, اس عینک سے دیکھنا مغرب نے سکھایا ہے ہم کو, دو کا ایک کر دیا, ایک کا دو کر دیا. میراث کے مسئلے میں مرد کو دگنا ملتا ہے, عورت کو مرد کا آدھا ملتا ہے, وہاں پہ بھی یہی قصہ. جب عورت کی یہ حالت تھی کہ باپ مر گیا, تو جائیداد کے ساتھ ساتھ باپ کی بیویاں بھی میراث میں تقسیم ہوتی تھیں. جب عورت کی یہ حالت تھی دنیا میں, اس وقت قرآن نے کہا کہ جتنا مرد کو ملے گا اس کا آدھا عورت کو ضرور ملے گا. جب وہ خود تقسیم ہوتی تھی, اللہ نے اس کو تقسیم دلائی میراث کی. دیکھنے کا نقطہ نظر یہ ہے, یہ نہیں ہے آدھا ایک آدھا ایک, ایک گنا دو گنا. اب یہ بھی تو ہو سکتا تھا نا کہ اللہ کو نہیں معلوم, مطلب ایک کا دو آدھے کا دو نہیں معلوم, کہ اللہ تعالیٰ کو معلوم ہے, معلوم رکھتے ہوئے یہ تقسیم کی گئی ہے. تو سوچنا چاہیے کہ یہ کیوں ہے, کیا وہ ناانصاف ہے, بے انصاف ہے؟ ہو ہی نہیں سکتا بے انصاف, ادھر تو تمام تر عادل ہی عادل ہے. اور مان لیجیے اگر وہ ایسا کر بھی لے, تو ضرورت ہے کسی کی پوچھ سکے ان سے, کچھ کر سکے ان کا, ہے کسی میں طاقت؟ اب نافرمانی کر لیے, منمانی کر لیے, تو ان کا کیا گیا؟ ان کا حال تو یہ ہے کہ پورے کے پورے انسان, جو حضرت آدم سے لے کے قیامت تک پیدا ہونے والا آخری, سب مل کے اگر سب کے سب نبی بن گئے, مثال کے طور پہ حدیث شریف میں آتا اتقا قلب رجل واحد, سب کے سب متقی ہو گئے. اب متقیوں کا اعلیٰ لیول ہوتا ہے نبی کا, سب کے سب نبی بن گئے, ما زاد ذلک فی ملک شیئا, ان کی شان میں اتنا اضافہ نہیں ہوتا. اللہ کی شان میں سب کے متقی بن جانے سے اتنا اضافہ نہیں ہوتا. اور سب کے سب شیطان بن گئے تو ما نقص ذلک من ملک شیئا, میری عظمت میں اتنا فرق نہیں آتا. ان کی یہ شان ہے, اور وہ کہہ رہے ہیں تمہارا یہ حصہ, تمہارا وہ حصہ, تمہاری اتنی گواہی معتبر, تمہاری اتنی گواہی معتبر. سبحان اللہ, آپ کی عنایت ہے, آپ جتنا دیں, آپ جتنا دیں, آپ کی عنایت ہے. کیا ایسے میں وہ مصرا ورب کشی ہدایت ہو ہر چکن رضا ہے تو خیر. अगर आप जिंदा रखें तो आपकी इनायत है, अगर आप मौत दे दें तो हमारी जान आप पे कुर्बान होने ही के लिए है। दिल शुदा मुबतला है तो हर से कुनी रिजाए, तो आपका ये दिल आपका आशिक हो गया है, जो भी आप करेंगे सरे तस्लीम खम है जो मिजाज यार में आए। अल्लाह ताला का वल्लदीन आमनु अशद्दु हुब्बल लिल्लाह, मुसलमानों ईमान वालों को तो अल्लाह से मोहब्बत इतनी ज्यादा होती है कि ये मुशरिकों को बुतों से क्या होगी, ये मतलब है उस आयत का। तो अब जिसको अल्लाह से इतनी मोहब्बत है वो अल्लाह के हुक्म पे एतराज़ का सवाल ही नहीं पैदा होता, मोहब्बत में एतराज़ का सवाल नहीं रहता, मोहब्बत में सवाल नहीं होता, मोहब्बत में सिर्फ इताअत होती, वो भी हुक्म के बाद नहीं, हुक्म से पहले। अबरू इशारा है अबरू को देख के, अब इनका क्या चाह रहे अभी, कब क्या चाह रहे अभी, क्या चाहिए अब इनको, इशारा है अबरू को देख के। तो वल्लदीन आमनु अशद्दु हुब्बल लिल्लाह, हमारे साथ तो ये मामला है अल्लाह ताला का। जहाँ तक बात है ऐसा क्यों है, खुद कुरान ने कह दिया कि एक भूल सकती है तो दूसरी उसको याद दिला देगी, यहाँ बात गवाही की तरफ आ जाते हैं, अगर एक और खातून भूल जाए तो दूसरी उसको याद दिला दे, इसलिए दो औरतों का कर दिया गया ये मसला। ज़रा थोड़ा पढ़ लिख जाते हैं ना तो अब पलट के सवाल होता, तो मर्द नहीं भूल सकता क्या, मर्द नहीं भूल सकता क्या, हमारे डॉक्टर साहब यहाँ पे पूछ लीजिए। जज्बात जो है इंसान की अक्ल पे और इंसान की याददाश्त पे हावी होते हैं, उसका कुव्वत हाफिज़ा भी कमज़ोर करते हैं जज्बात। मर्द और औरत में फितरी तौर पे जज्बात किस में ज़्यादा होते हैं, मतलब ये ऐसी बात है जिसको कोई डिनाई कर ही नहीं सकता, इसीलिए तो माँ का रुतबा औरत को दिया गया, शफकत मादरी माँ में रखी गई, खातून को वो मकाम दिया गया। लिहाजा जब उसके साथ एक चीज़ वाबस्ता की गई, एक चीज़ उसको दी गई, तो उसके असरात तो होंगे, कुछ कुछ मुस्बत और कुछ मनफी। तो वो जज्बातीत का वफूर है, जज्बात का वफूर है, ज्यादती है, वो जज्बात का वफूर ऐसे केसेस के अंदर आया, चीज़ों को भुला सकता और उस पर मामलात की बुनियाद नहीं रख सकते, फिर भी अल्लाह ने रखा, उनको हक दिया और उसकी उनकी जो कमजोरी थी उस कमजोरी को फिर एक से कंप्लीट किया। देखने का पहलू तो ये है ना, उस कमजोरी की बुनियाद पे नहीं, तुम्हारे साथ तो जज्बात का मसला है, तुम कैसे गवाह बन सकते, चलो निकलो यहां से, क्या कर लेते, कुछ भी नहीं कर ले सकते थे। तो देखने का पहलू इन मामलात को ऐसा है कि हमारी शहादत तो रिफ्यूज हो सकती थी, हमको हक दिया ही नहीं जा सकता था, दिया गया, और जो हमारी कमजोरी थी उसके लिए भी सपोर्ट का इंतजाम किया गया, देखने की चीज़ यह है। दूसरी बात, जहाँ पर इस किस्म के हकूक़ की बात आती है तो लोगों के जहन, ख़वातीन के जहन को शैतान लेके जाता है इस्लाम से, इस्लामी तालीमात और अहकाम से बदगुमानी की तरफ। आप ये भी तो देखें ना कि अगर यहाँ पर उसको उसकी शहादत को एक को काफ़ी नहीं दो ज़रूरी करार दिया गया, तो जब खिदमत का मौका आया, एहतराम का मौका आया, इताअत का मौका आया, हक का मौका आया, साहबी ने आके पूछा रसूलल्लाह माँ का हक ज़्यादा या बाप का, फरमाया उम्मक बिर्रा उम्मक, एक बार फिर पूछा फरमाया बिर्रा उम्मक, तीसरी बार फरमाया बिर्रा उम्मक अपने माँ की खिदमत करो, फिर पूछा किसकी, तो बोले उसके बाद जो हक बनता है तुम्हारे बाप का बनता है। चौथे लेवल में स्टेज में सवाल के बाद में आ रहा है बाप का नंबर, बाप तो मर्द हुआ ना, यहाँ तो फिर सेकंड पे आए, बाप तो चौथे पे चले गया, लेकिन कोई भी बाप आज तक शिकायत नहीं करा मेरे को चौथा दिलाए बोले, चौथा नंबर हमको दिलाए बोल के कोई भी बाप शिकायत नहीं करा। लेकिन ख्वातीन को आप देख लीजिए, मतलब ख्वातीन तो खैर कम, ख्वातीन के जो हामी बनते हैं उनके हकूक के राइट्स के उठाने वाले वो लोग सवाल उठाते हैं, असल में उनको ऐसे सवाल उठाने के ही उनकी खिदमत की जाती है, तो फिर उठाएंगे वो नहीं तो और क्या करेंगे। तो एक तरफ बैलेंस ज़रूरी होता है ना, तो वहाँ पे वह हक दिला दिया तो यहाँ पे हक कम हुआ, अब वो बैलेंस भी तो हुआ, हक दिलाने के वास्ते उसकी खिदमत चाहिए थी तो उसकी खिदमत का कुरान ने एतराफ़ किया कि माँ जो माँ जिस मराहिल से गुजरती है माँ बनने में, बच्चे के जन्ने में, दूध के पिलाने की मुद्दत में, वो कोई मामूली बात थोड़ी है, कुरान ने कई जगह उसका जिक्र किया। वला यअब शुहदाउ इज़ा मा दुउ, और गवाहों को इनकार नहीं करना चाहिए जब गवाही देने के लिए बुलाया जाए। वला तसअमु अन तक्तुबूहु सगीरन अव कबीरन इला अजली, और इस बात से बेजार मत हो कि तुम मुद्दत तक मामले लिख लिया करो, चाहे मामला छोटा हो चाहे मामला बड़ा हो, उधार के मामला। ये बारीक बारीक नज़ाकतें हैं چھوٹے چھوٹے مسئلے ہیں لیکن قرآن پورے اہمیت سے اس کو بیان کر رہا ہے. وہ قرآن میں آ رہے کا مطلب وہ ایزی نہیں ہے, وہ غیر اہم نہیں ہے, وہ انسانیت پہ اور یہ جس چیپٹر سے ان مسائل کا تعلق ہے پوری دنیا کے اس چیپٹر پر بہت زیادہ اثر انداز ہونے والی چیزیں ہیں, وہ مطلب ہے اس کا. تو ولا یأبی شہدا, گواہوں کو انکار نہیں کرنا چاہیے, تم انکار کرو گے تو جس کا حق تھا تم گواہی نہیں دیے تو اس کا حق مارا گیا. تم نے گواہی دی تو تمہاری حق گواہی کی بنیاد پہ اس کو اس کا حق ملا. تو حقدار کو حق پہنچانے کے لیے اس آدمی کو نہیں جو اس کو سپورٹ کر سکتا اس کو بولا جا رہا کہ تم فل سپورٹ کرو اس کو. اگر تمہارے گواہی نہیں دینے سے اس کا حق مرتا ہے تو تم کو آگے آ کے گواہی دینی چاہیے. دوسرے, ولا تسمو ان تکتبوه صغيرا او كبيرا الى اجله, یہ جو معاملات رہتے ادھار کے لکھنے کا حکم ہے کیوں؟ کیونکہ اگر نہیں لکھے آگے پیچھے ہوا تو فساد ہوتا, اس فساد کو مٹانے کے لیے ہے. تو اس فساد کو مٹانے کے واسطے ضروری ہے کہ تم تھوڑا مستعدی سے کام لو, سستی مت دکھاؤ. معاملہ چھوٹا ہے بلکہ ایزی لے لیے تو وہ چھوٹا معاملہ بہت بڑا گڑبڑ کرا دیتا, فساد کرا دیتا. ذالکم اقسط عند اللہ, یہ اللہ کے نزدیک بہت ہی انصاف کی بات ہے. واقوم للشہادہ, شہادت کو ادا کرنے کے واسطے یہ بہت ہی مددگار ہے. وادنا اللہ ترتابو, اور اس بات کے زیادہ قریب ہے کہ لکھ لو گے تو تم کو شک نہیں پڑے گا کہ کیا چیز کیسی تھی, کون سی تھی, ایسی تھی کہ ویسی تھی. الا ان تکون تجارتا حاضرتا تدیرونها بینکم, ہاں اگر وہ ایسی کوئی تجارت ہو, آپس کا نقد معاملہ ہو جو تم آپس میں لین دین کرتے ہو. فلیس علیکم جناح الا تکتبوها, تو تم پر کوئی حرج نہیں ہے اس بات میں کہ نہ لکھو. وہ کہتے ہیں دونوں طرف لین دین نقد ہے تو نہ لکھنے میں حرج بھی نہیں ہے, لکھ لیں پھر بھی, جیسا کہ آج کل ہوتا ہے ڈاکیومنٹڈ ہوتی ہے, ہر چیز بل ملتا کرتا ہے, بہت اچھی بات ہے. وہ اشہدو اذا تبایعتم, لیکن جب بھی تم لین دین کا معاملہ کرو اور ادھار کا کرو تو اشہدو, لکھنے کی بات تو اپنی جگہ ہے, گواہ بنانے کا اہتمام کرو. فَإِن وَلَا يُضَارَّ كَاتِبٌ وَلَا شَهِيدٌ, اللہ اکبر, نہ لکھنے والے آدمی کو تکلیف دی جانی چاہیے نہ گواہ بننے والے آدمی کو تکلیف دی جانی چاہیے. اوپر حکم آیا کہ گواہوں کو لکھنے سے انکار نہیں کرنا, لکھنے والوں کو لکھنے سے انکار نہیں کرنا چاہیے, گواہوں کو گواہی دینے سے پیچھے نہیں ہٹنا چاہیے. اب ان جملوں کا لوگ حوالہ لیتے, جب ان کو گواہی دلوانا ہے تو قرآن بولا گواہی دینا ہے ضروری ہے, لہذا آپ پیچھے نہیں ہٹ سکتے, آپ آ کے دینا, کورٹ میں آنا, ایسا کرنا ویسا کرنا. آپ کو لکھنے آتا, آپ کو لکھنا ضروری ہے, نہیں لکھے تو گناہ ہوتا, قرآن بولا. ٹھیک ہے, قرآن ان کو بھی یہ تاکید کرتا ہے کہ لکھنا ضرور ہے, لیکن آپ کو بھی تاکید کر رہا ہے کہ اپنے فائدے کی خاطر اس کا نقصان نہیں کرنا ہے. جب بولے جب اس کو بلا کے لے کے آ جا رہے ہیں, اس کی مصلحت کا, اس کے آرام کا, اس کے خرچ کا کوئی انتظام نہیں ہو رہا. اب مان لیجئے گواہ بولا میرے کو آنے جانے میں پیسے لگتے, آپ پیسے دیجئے, ارے نہیں قرآن کا حکم پورا کرنے کا ہی کیا پیسے. ولا یضار کاتب ولا شہید, قرآن خود یہ بول رہا کہ نہیں, اگر تم پیسے نہیں دو گے اس کو ضرر ہوگا. دو, کاتب کو حکم دیا گیا کہ اس کو بھی تکلیف نہیں دینا لکھنے کے لحاظ سے, جب بولے جب اٹھا کے چلیے شروع ہو جائیے اپنا کام. نہیں, جس قرآن نے اس کو لکھنے کی تاکید کی وہی قرآن آپ کو یہ تاکید کرتا ہے کہ اس کو پھر نقصان نہیں پہنچنا چاہیے, اس کے ذمہ دار آپ ہو گئے. یہی وہ نظام ہے, یہ جملہ ہے, دیکھ لیں, لا یزار کاتب ولا شہید, چار جملے, چار لفظ. آج کل کا جو کیسز پینڈنگ ہے نا, اور لوگ گواہی دینے سے گھبراتے ہیں نا پیچھے, اور گواہ بننے سے, کورٹوں میں آنے سے, گواہی کے سسٹم کا حصہ بننے سے جو جی چراتے ہیں, یہ چار جملوں کی وجہ سے ہو, اس پہ عمل نہیں ہونے کی وجہ سے. اب جو صورتیں ہیں سب کو معلوم ہے, نہ انصاف ملتا, نہ بر وقت ملتا, اور نہ یہ نظام عدالتی نظام کہلانے کا حقدار بنتا. دنیا میں آج کل جو صورتحال ہے, چاہے وہ ملک کہیں کے بھی ہو, یعنی اسلامی ہو یا غیر اسلامی ہو, صورتحال سب ایک ہو گئی. کیوں؟ ولا یزار کاتب ولا شہید پہ عملی وہ نہیں ہے, فوق توجہ نہیں ہے. وَإِن تَفْعَلُوا فَإِنَّهُ فُسُوقٌ بِكُمْ, اگر تم ایسا کرو گے, یعنی لکھنے والے کو تم سے تکلیف پہنچی یا گواہ کو تم سے تکلیف پہنچی, فَإِنَّهُ فُسُوقٌ بِكُمْ, تو یہ تمہاری طرف سے گناہ سمجھا جائے گا, یہ تمہاری نافرمانی ہوگی. وَاتَّقُوا اللَّهَ, یہ سارے احکام آ گئے. پھر اللہ تعالیٰ فرماتے ہیں اللہ کا ڈر دل میں رکھو. وَيُعَلِّمُكُمُ اللَّهُ, یہ جملہ ہے زوردار, وَيُعَلِّمُكُمُ اللَّهُ, اللہ تم کو علم دے رہا ہے, اللہ تم کو علم دے رہا ہے. واللہ بکل شیء علیم, اللہ ہر چیز کا جاننے والا ہے. علیم علم دے رہا ہے, دنیا تم کو کیا علم دے گی, चाहे वो इस चैप्टर का हो, इस बाब का हो, दूसरे कौन सा चैप्टर हो, कोई सा भी हो, वल्लाहु बिकुल्लि शैइन अलीम, हर चैप्टर का इल्म तो उसको है। अब हर चैप्टर में उसने जिस चीज़ को इल्म बताया है या उसने जो हुक्म दिया है वो इल्म कहलाने का हकदार और मुस्तहिक है। वयुअल्लिमुकुमुल्लाह, इल्म वो है जो अल्लाह दे, जो अलीम दे, वल्लाहु बिकुल्लि शैइन अलीम, क्योंकि हर चीज़ का इल्म तो उसी को है। व इन कुंतुम अला सफरिन वलम तजिदु कातिबन फरिहानु मक़बूज़ा, अगर तुम सफ़र पर हो, अब ये लिखने लिखाने का मामला नहीं हो सक रहा, आमतौर पे सफ़र में ऐसी मुश्किलात पेश आती, इसलिए सफ़र का जिक्र है, वरना हज़र में भी किसी ऐसा सिचुएशन कुछ ऐसी है कि लिखने लिखाने का मामला नहीं और उधार है तो क्या कर सकते। वलम तजिदु कातिबन, तुम किसी को किताब लिखने वाले को ना पाओ, फरिहानु मक़बूज़ा, तो रहन रखा सकते हो कोई चीज़ जिस पर कब्ज़ा दे दिया जाए। रहन रखाने की जो सूरतें होती है ना, कि अपनी कोई, आपने, मैंने कर्ज लिया किसी से, तो मैं अपनी कोई चीज़ दे दूं कि हाँ मैं वापस करूंगा आपको आपका कर्ज, ये मेरी चीज़ आप रखें, जब मैं कर्ज दे दूंगा तो मेरी चीज़ मुझे लौटा देना, ये है रहन। यहाँ पे कुरान शरीफ मकबूज़ा का लफ्ज़ बोलता है, यानी उस रहन पे अगले बंदे को कब्ज़ा दिया जाए। तो इसमें यह भी है कि कब्ज़ा दे दे, सिर्फ देने की बात ना करे, नंबर एक ये। दूसरे है कि जिसको दिया जा रहा है वो उसको अपनी मिल्कियत ना समझे, कब्ज़ा समझे। गाड़ी दिए तो चलाना शुरू कर दिए, खेत दिए तो उसको हल चला के फसल भेज दिए, गाय दी गई तो दूध दो के पीना शुरू कर दिए, बकरियां दिए गए तो ऊन काट के अपना कारोबार शुरू कर दिए, नहीं ये काम नहीं कर सकते, मकबूज़ा आपके कब्ज़े में। अरे भाई उसके फिर दूध का क्या करें, वो खेत की फसल का क्या करें, ये ऊन का क्या करें, वो वही बंदा लेगा जिसकी वो चीज़ है। तो फिर मेरा क्या फ़ायदा, आपका फायदा खाली जमानत का है, इस पे फायदा थोड़ी लेना है, कर्ज पे फायदा लोगे सूद बन जाएगा। فَإِنْ أَمِنَ بَعْضُكُمْ بَعْضًا فَلْيُؤَدِّ الَّذِي اؤْتُمِنَ أَمَانَتَهُ, अगर एक दूसरे पर एतमाद है तो वो बंदा जिस पर भरोसा किया गया वो अपनी अमानत अदा कर दे। रहन रखाने का भी मौका नहीं है, डॉक्यूमेंट वो भी नहीं कर सक रहे, रहन रखाने के लिए भी कोई चीज़ मौजूद नहीं है, अब क्या करें। तो भरोसा करके दूसरे ने आपको कर्ज दिया है तो आप फिर जिम्मेदारी से उस कर्ज को निभा देना, पूरा कर देना, वापस कर देना, ये कुरान कह रहा है। वलियत्तकिल्लाह रब्बा, डरते रहो अपने रब से, वो अब डरते रहे अपने रब से। वला तक्तुमु शहादा, और गवाही को मत छुपाओ, गवाही को मत छुपाओ। बाज दफ़ा सूरत हाल कुछ ऐसी होती है कि कोई केस हमारे सामने, कोई फाइल खुलती है और उस मामले के हम गवाह होते हैं, लेकिन जो साहिब मामला है उसको पता नहीं होता कि आप गवाह हैं, कि मेरे मामले का कोई गवाह है, और गवाही नहीं देने की वजह से उसका हक मारा जाता है, उसकी जायदाद जाती है, उसका कोई हक जाता है, उसकी इज्जत लुटती है, कुछ कोई भी मसला है, बेइज्जती होती है, तौहीन होती है, पगड़ी उछलती है, कुछ भी होता है। कुरान करीम कह रहा है वला तक्तुमु शहादा, चूंकि उसको पता नहीं है, अगर तुम नहीं दोगे तो कोई मसला नहीं है, ऐसा नहीं है, सरी हुकुम है, नहीं छुपाओ गवाही को। वमन यक्तुमहा फइन्नहु आसिमुन कल्बु, जो छुपाएगा वो दिल का गुनाहगार है। भाई तुम, वो तो नहीं जानता, लेकिन जिसको दिल के ख्यालात तक का इल्म है वो तो जानता ना कि तुम उसका हक बचा सकते थे, नहीं बचाए। फइन्नहु आसिमुन कल्बु, तो गवाही को छुपा के उसका हक मारा गया तो तुम गुनाहगार समझे जाओगे। वल्लाहु बिमा तअमलून अलीम, कैसे समझा जाएंगे गुनाहगार, उसको पता ही नहीं है, उसको नहीं पता है, जो हिसाब किताब लेने के लिए आगे बैठा है उसको सब पता है, हर जो काम तुम करते हो सब चीज़ का उसको पता है। सुब्हानअल्लाह अल अज़ीम।